मान्छेले आफूले चाहेको कुराहरू गर्न पाउनु पर्यो नि होइन.
वर्ल्ड वाइड एउटा विडम्बना के छ भने होमोसेक्सुअलिटी के लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ.
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो.
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्.
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ. हेर्नुहोस्
आफ्नो मानिस सन्तानमा हुन्छन् तर त्यसमा हे दृष्टिले कहिले हेर्नुहुन्न.
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ.
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व त्यसमा.
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान. कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो.
नमस्कार. हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान. तपाईँलाई स्वागत छ. म नरेश फुयाल. निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान थाहा सञ्चार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकनपुर हेटौँडा, रेडियो कृष्णसार एफएम बाँके, रेडियो शुक्लाहाँटा एफएम कञ्चनपुर, प्राइम एफएम बनेपा र रेडियो रारा मुकुबाट सुन्न सकिन्छ. विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिङ्गी तेस्रो लैङ्गिकको अधिकारका विषयमा अन्तरङ्ग कुराकानी गर्ने कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा समलिङ्गी तेस्रो लिङ्गी अन्तर्लिङ्गी तथा दुईलिङ्गी व्यक्ति भनेका कस्ता व्यक्ति हुन् र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दा स्थापित गर्न सञ्चार माध्यमको भूमिका के हुन सक्छ भन्ने विषयमा सञ्चारकर्मीहरूसँग भएको छलफलमा नेलिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले राख्नु भएको विचार सुन्नेछौ. लागू उक्त विचार सुन्नतर्फ.
विशेष गरी ब्लु डायमन्ड सोसाइटीले प्रारम्भकालदेखि नै एउटा पत्रकारहरूसँग सहकार्य गर्दै आइरहेको छ र यो मुद्दालाई अलिकति उत्कर्षमा लैजानको लागि र यो मुद्दालाई यो अभियानलाई सार्थक सिद्ध गर्नको लागि मिडियाको ठुलो भूमिका भएको कारणले गर्दाखेरि अहिले वर्तमान अवस्थासम्म पनि यो अभियानलाई कसरी अझै अगाडि लैजाने भन्ने कुरामा चाहिँ ब्लु डायमन्ड सोसाइटी निकै सिरियस छ र त्यो हुनाले आज हामीले यो पत्रकार समक्ष चाहिँ यस्तो खालको कार्यक्रम आयोजना गरेका हो र विशेष गरी सेक्स जेन्डर सेक्सुअलिटीको इस्युहरू चाहिँ सतै रूपमा सबैले थाहा हुन्छ र कतिपय पत्रकार साथीहरूले व्यक्तिगत रूपमा मसँग पनि कुरा गरिरहेको हुन्छ कि यो इस्यु चाहिँ हामीलाई थाहा छ तर अझै डिपली यो कुराहरू थाहा छैन भन्ने खालको कुराहरू गरिरहेको थियो. त्यो हुनाले पत्रकार समुदायभित्र पनि यो विषयवस्तुलाई चाहिँ अझै डिपली यो इस्युलाई चाहिँ कसरी बुझ्न सकिन्छ र यो मुद्दालाई कसरी उठान गर्न सकिन्छ भन्ने हिसाबले हामीले यस्तो खालको कार्यक्रमहरू आयोजना गरेका हौँ र यो समलिङ्गी र त्रिसलिङ्गी भनौँ अथवा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको मुद्दाहरू तपाईँले पढेर सुनेर मात्रै नभइकन प्रत्यक्ष समुदायसँग भेटघाट गरेर फिलिङहरू साटोसाट गरेर यो कुरालाई चाहिँ अझै गहन रूपमा चाहिँ बुझ्न सकिन्छ भन्ने हिसाबले हामी यहाँ एलजिबिटीआई कै क्याटेगोरीबाट सम्पूर्ण साथीहरू यहाँ उपस्थित हुनुभएको छ. उहाँहरूसँगको जुन पर्सनल स्टोरीको कुराहरू पनि तपाईँले सोध्न सक्नुहुन्छ र त्यो कुरा त्यो पाटोबाट चाहिँ कसरी हामी अझै यो मुद्दामा चाहिँ स्पष्ट हुने र स्पष्टका साथ यो मुद्दालाई कसरी पत्रकार जगतले उठान गर्न सक्छ भन्ने हिसाबले हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ. हुन त अहिले धेरै मान्छेले यो मुद्दामा चाहिँ सकारात्मक सोच राखिसकेका छ तर ब्लु डायमन्ड सोसाइटी जतिखेर स्थापना भयो त्यतिखेर यो मुद्दा समाजभित्र यति लुकेर बसेको थियो कि बाहिर आएको नै थिएन. मान्छेले समलिङ्गी र त्रिसलिङ्गी मान्छे नेपालमा छ र भन्ने खालको एउटा त्यस्तो खालको नजरले हेरिन्थ्यो र यो पूर्वी पश्चिमी मुलुकको एउटा विकृति हो. यो चाहिँ नेपालमा हुँदै हुँदैन. यो हिन्दू कल्चर र एउटा हाम्रो इतिहास र संस्कार र एउटा भनौँ न धर्म परम्पराले यसलाई स्वीकार्दैन भन्ने खालको कुरालाई चाहिँ लिएर त्यसरी एउटा मान्छेले विश्लेषण गरिरहेको थियो र त्योसँगै हामीले अब आफ्नो मुद्दालाई कसरी एउटा भनौँ न उठाउनको लागि सकारात्मक आधारहरू के हुन्छ भन्ने खालको कुरा अध्ययन गरिरहँदाखेरि चाहिँ नेपालका आफ्नै धर्म एउटा इतिहासभित्र पनि यो विषयवस्तु चाहिँ उठेको एउटा पायो र त्यही अनुसारको चाहिँ हामीले यहाँनिर थुप्रै खालको एउटा राखेका छौँ. तपाईँले यहाँ चित्रमा हेर्न सक्नुहुन्छ यो उमा महेश्वरको चित्र हो. यो चाहिँ अब पार्वती र एउटा महादेवको अर्धनारेश्वरीको रूप भनेर हामी भन्छौँ र त्यसले के एउटा यो चित्रले यो एउटा तस्विरले के एउटा कुरा पुष्टि गर्छ भनेदेखि भगवान्को पालातिर पनि एउटा महिला र पुरुषको आदि आदि स्वरूप छ भन्ने खालको कुरा चाहिँ यो एउटा त्रिशुलिङ्गीको स्वरूप हो भनेर हामी मान्न सक्छौँ र विभिन्न खालको एउटा कथाहरू किंवदन्तीहरू पनि छ. म अहिले त्यसपछि सेयर गरौँला. यहाँ महाभारत र रामायणको कुराहरू पनि राखेछ र तपाईँले रामायणमा पढ्नुभयो भने अहिले धेरै मान्छेहरूले चाहिँ त्रिशुलिङ्गी शब्दमा अलिकति केही आपत्ति जनाएको चाहिँ पाउँछु. मैले अस्ति भर्खरै पनि एउटा आयोनले एउटा प्रोग्राम अर्गनाइज गराएको थियो त्यहाँनिर त्रिशुलिङ्गी शब्दसँग आपत्ति छ भन्ने खालको कुराहरू गर्नुभयो र यो त्रिशुलिङ्गी शब्द अहिले हामी आफूले राज्य खुसीले राखेको भन्दा पनि आफ्नो पहिचानको लागि एउटा शब्द छान्नुपर्ने अवस्था थियो. यो संवैधानिक रूपमा अब परिचित र स्थापित भइसकेको शब्द पनि भयो र त्यतिखेर जतिखेर हामीले आफ्नो पहिचानको एउटा नाम खोज्यौँ त्यतिखेर रामायणको एउटा कहानीमा तृतीय प्रकृति भन्ने खालको एउटा शब्दहरू पनि उल्लेख छ. त्यसलाई हामीले त्रिशुलिङ्गीको रूपमा भन्नु परिमार्जन गरेर यो राख्या हो र अहिले चाहिँ धेरै मान्छेहरूले त्रिशुलिङ्गी किन भनेर एउटा थर्ड क्याटेगोरीको रूपमा चाहिँ राखेर त्यसलाई विश्लेषण गरिदिने र तेस्रो स्तरको दर्जामा चाहिँ त्रिशुलिङ्गी हो भन्ने तरिकाले बुझेको कारणले गर्दाखेरि त्यसमा आपत्ति गरेको चाहिँ कुराहरू हामीले धेरै सुन्न पाउँछौँ. पहिलो चाहिँ पुरुष, दोस्रो चाहिँ महिला र त्रिशुलिङ्गी चाहिँ तेस्रोमा यो शब्दसँग आपत्ति छ. को पहिलो, को दोस्रो, को तेस्रो भन्ने खालको कुराले के हुन्छ विश्लेषण गरिरहेछ. त्यसलाई हामीले कसरी डिबेट गर्छौँ भन्दाखेरि आफ्नो पहिचानको एउटा नाम त हामीले जसरी पनि दिनु छ त्यो नाम दिँदाखेरि हामीले आफ्नो इतिहास र धर्मग्रन्थलाई पल्टाएर हेर्दाखेरि रामायणमा तृतीय प्रकृति र किन्नर किन्नरी भन्ने कुराहरू उल्लेख थियो भनेपछि हामीले किन त्रिशुलिङ्गी शब्द प्रयोग नगर्ने भन्ने खालको कुराहरू भयो. र जहिले पनि हामीले अब त्यो डिबे शब्दसँग प्रतिवाद गर्न त थुप्रै मान्छेसँग थुप्रै लजिकहरू हुनसक्छ र हामीले थर्ड तेस्रो दर्जाको रूपमा हामीले त्रिशुलिङ्गीलाई स्थापित गर्न खोजेको होइन कि जस्तो एउटा भगवान् शिवको एउटा थर्ड आय भन्छ नि एउटा तेस्रो आँखाको रूपमा भगवान्को निधारमा को आँखा छ त्यो एउटा शक्तिको रूपमा हामीले लिन्छौँ भनेदेखि त्रिशुलिङ्गी पनि थर्ड आय पावरको रूपमा हामीले कस किन त्यसलाई प्रतिनिधि नगर्ने एउटा समाजको महिला र पुरुष एउटा शक्ति हो भनेदेखि त्रिशुलिङ्गी पनि एउटा शक्ति हो. अझ त्यो शक्ति महिला र पुरुषभन्दा विशेष शक्ति हो जुन त्रिशुलिङ्गीमा तपाईँको के भन्छ महिला र पुरुषको दुवै गुण, दुवै क्षमता र दुवै आत्मभावना छ भनेपछि महिला र पुरुषभन्दा त्यो तेस्रो एउटा शक्तिको रूपमा हामीले त्रिशुलिङ्गी शब्दलाई परिचित गराउनु लागि हामीले त्यो गरे हो. र यो कुराहरू तपाईँले रामायणको कथाहरू पढ्नुभयो भने तपाईँको जतिखेर राजा राम वनवास गएका थिए त्यतिखेर राम राज्यका जनताहरू रामको पछि लागेर गएका थिए र राजा रामले एउटा खोलाको किनारमा बसेर भन्नुभएको थियो कि तिमीहरू फर्केर जाऊ, 14 वर्षपछि म फेरि राम राज्य चलाउन आउँछु भन्ने खालको कुराहरू गर्नुभयो र त्यसपछि जनताहरू फर्केर गए र 14 वर्षको वनवासपछि फेरि फर्केर आउँदाखेरि त्यहाँनिर एउटा निश्चित समुदाय देख्नुभयो र अचम्म परेर राजाले सोध्नुभयो किन यहाँ तिमीहरू बसिरहेको छौ भन्दाखेरि हे राजन तपाईँले नरलाई सम्बोधन गर्नुभयो, नारीलाई सम्बोधन गर्नुभयो, हामी न नर न नारी हामीलाई सम्बोधन गर्नु भएन त्यो कारणले गर्दाखेरि तपाईँले हाम्रो सम्बोधनको प्रतीक्षामा तपाईँलाई कुरेर बसिरहेको छौँ भन्ने खालको कुराहरू गर्दाखेरि त्यतिखेर पनि त्यो समुदाय थियो भन्ने कुरा चाहिँ पुष्टि हुन्छ र यसले यो एउटा भनौँ न यो अहिलेको जुन खालको यो जेनेरेसनमा पश्चिमी मुलुकको मात्रै एउटा सङ्गत र एउटा विकृति होइन यो चाहिँ प्राचीन कालदेखि हिन्दू धर्मग्रन्थमा पनि पाएको कुराहरू भन्ने खालको कुराहरू छ. र महाभारतमा तपाईँले शिखण्डीको भूमिका देख्न सक्नुहुन्छ. सबैले अहिले त महाभारत नहेर्ने सायद कमै होला. त्यति बेला पनि त्रिशुलिङ्गी समुदाय जो शिखण्डीको रूपमा आए उनीहरूले एउटा सत्यको जित गराउनका लागि भनौँ न एउटा ठुलो भूमिका खेलेको महाभारतमा नै हामीले पाउँछौँ. किनभनेदेखि महाभारतमा यदि शिखण्डीले अर्जुनको सारथी भएर रथमा नबसिदिएको भए सायद भीष्म पितामहले बाण चलाउँथे होला र महाभारतको एउटा अन्त हुँदैन थियो होला अथवा सत्यको जित हुँदैन थियो होला. त्यो हुनाले त्यतिखेर शिखण्डीले जसरी एउटा प्रस्तुत गर्यो त्यो पनि एउटा त्रिशुलिङ्गीकै पहिचान हो भन्ने कुरा हामीले आफ्नो एउटा हिन्दू ग्रन्थमा पनि पढ्न पाउँछौँ. र त्यो सँगै एउटा हाम्रो आफ्नो एउटा परम्परा छ नेपालको धर्म परम्पराले पनि कहीँ न कहीँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा त्रिशुलिङ्गी पहिचानलाई चाहिँ स्वीकारेको छ. तपाईँले यहाँ फोटोमा हेर्न सक्नुहुन्छ मारुनी एउटा कल्चर हो, संस्कार हो. विशेष गरी यो चाहिँ गुरुङ र मगर समुदायभित्र तपाईँको पुरुषलाई महिलाको आवरणमा चाहिँ तपाईँको नचाउने एउटा चलन छ र त्यो सांस्कृतिक रूपमा एकदमै प्रचलित र स्वीकार्य पनि यो चलन हो र यसले कहीँ न कहीँ पुरुषलाई महिलाको आवरणमा प्रस्तुत गर्दाखेरि जसरी समाजले सकारात्मक ढङ्गबाट सांस्कृतिक रूपमा यसरी स्थापित गराएछ त्यसले हामी त्रिशुलिङ्गीहरूलाई पनि यो कुरालाई चाहिँ प्रतिनिधि गराउँछ र यो हाम्रो हिन्दू संस्कारमा पनि धर्मतिर पनि यो कुराहरू स्वीकार्य छ भन्ने कुरा चाहिँ यसबाट नै पुष्टि हुन्छ. र यो मारुनी तपाईँको पश्चिमी मुलुकतिर भयो एउटा पुरुषलाई महिला बनाएर नचाउने भन्दाखेरि तपाईँको मध्यपश्चिमतिर त्यहाँतिर चाहिँ तपाईँको सिङ्गारु भन्ने चलन छ. जस्तै यस्तै नै मारुनीको नाचले त्यहाँ सिङ्गारु नाच भन्ने चलन छ. सुदूरपश्चिम र मध्यपश्चिमतिर पुरुषलाई मैला बनाएर नचाउने जुन चलन छ त्यसलाई सिङ्गार पनि भनिन्छ र यो नेपालको धर्म परम्पराले पनि स्वीकारेको कुराहरू हो। अब अहिले यो नेपालको विभिन्न मन्दिरको टुनालतिर हेर्नुभयो भने सेमसेक्सको एउटा आकृतिहरू हामीले देख्न सक्छौँ। समलिङ्गी शब्द समलिङ्गीको एउटा मूर्ति अथवा त्यो चित्रहरू तपाईँको होइन टुडालमा कुदिएका काठका मूर्तिहरूमा सेमसेक्सको त्यो आकृतिहरू पनि देख्न सकिन्छ र यसले जति बेला त्यो मूर्ति स्थापना गर्यो जति बेला त्यो एउटा कलाको सृजना भयो त्यतिखेर पनि यो कुरा चाहिँ थियो त्यो त्यो दर्शाइरहेको छ भन्दाखेरि अहिले मात्रै होइन यो प्राचीन समयमा पनि यस्तो समलिङ्गीको सम्बन्ध चाहिँ रहेछ भन्ने कुरा त्यसले पुष्टि गर्छ र हामीले के विश्लेषण गर्छौँ भनेदेखि समलिङ्गी सम्बन्ध अहिले आएर मात्रै चलेको चलन होइन यो जतिखेर एउटा मानव सभ्यताको विकास भयो अथवा मानव सृष्टिको सृजना भयो त्यति बेलादेखि नै समलिङ्गी सम्बन्ध अथवा त्रिशुलिङ्गी पहिचान त्यतिखेरै थियो भन्ने खालको कुराहरू छ र यसदेखि बाहेक ऋग्वेद तपाईँले पढ्नुभयो भने त्यहाँनिर एउटा के कुरा उल्लेख गराएको छ भने डाइभर्सिटी नै नेचर हो भन्ने कुरा उल्लेख गराएको छ किनभने प्रकृति प्रकृति हो भन्ने कुरा चाहिँ त्यहाँ लेखाएको छ त्यो हुनाले हामी त्रिशुलिङ्गी समलिङ्गी हुनु पनि एउटा डाइभर्सिटीको एउटा नेचरभित्र पर्छ र यसलाई हामीले सकारात्मक ढङ्गबाट लिनुपर्छ भन्ने खालको हाम्रो मान्यता र यसरी नै हामीले वकालत गरेर आइरहेका छौँ र अहिले विभिन्न खालको एउटा भनौँ हामीले कार्यक्रमहरू आयोजना गर्छौँ जस्तो गाईजात्राहरू मनाउँछौँ र गाईजात्राको परम्परा हामीले हेर्दाखेरि त्यसको एउटा छुट्टै एउटा महत्त्व छ छुट्टै एउटा इतिहास छ तर पनि गाईजात्रा भनेपछि जुन एउटा काठमाडौँको भनौँ अथवा विभिन्न क्षेत्रको नेवार समुदायभित्र परिवारको सदस्यहरू बित्दाखेरि चाहिँ त्यहाँबाट एउटा शोक प्रकट गर्ने एउटा संस्कारको रूपमा चाहिँ गाईजात्रा मनाइन्छ र गाईजात्रामा पुरुषलाई गाई बनाएर यसरी सडकमा निकालेर तपाईँको प्रस्तुत गरिन्छ भन्दाखेरि त्यसले पनि केही हदसम्म हाम्रो एउटा समुदायको प्रतिनिधि गरिरहेको छ भन्ने खालको हामीलाई चाहिँ लाग्छ र अहिले हामीले विशेष गरी गाईजात्रा तपाईँको यसलाई नै उ गरेर हरेक वर्ष चाहिँ हामीले सेलिब्रेसन गर्छौँ गियर प्राइड फेस्टिभलको रूपमा हामीले गाईजात्रा मनाइरहेको हुन्छौँ र हरेक वर्ष हामीले तिज पनि मनाएका हुन्छौँ किनभने जसरी एउटा महिलाले आफ्नो एउटा घर परिवारबाट जुन खालको विभेद र एउटा लाञ्छना हुन्छ जस्तो खालको दमन हुन्छ त्यसलाई खुल्ला रूपमा महिला समुदायले जसरी एउटा साटासाट गर्ने र सांस्कृतिक पर्व मनाएर त्यो एउटा दुःख बिसाउने एउटा भनौँ संस्कार र परम्परा छ त्यो कहीँ न कहीँ हामी त्रिशुलिङ्गीहरूलाई पनि त्यस्तो संस्कार र परम्पराको आवश्यकता थियो तर हामी बाल्यकाल हुँदाखेरि त्यो संस्कार र संस्कृति महिलाले मात्रै प्राथमिकता पाउने र मान्यता दिने भएको भएर यदि हामी त्यो त्यो संस्कार त्यो त्यो परम्परामा सरिक हुन गयो भने हामीलाई बहिष्कार गरिन्थ्यो ए यो त महिलाको हो तिमीहरू बच्चा जन्मिँदाखेरि हामी बच्चै हुने भए र बच्चाकै केटाकै रूपमा जाँदाखेरि त्यहाँ यस्तो खालको परम्पराबाट बहिष्कृत हुन्थ्यौँ त्यो हुनाले हामीले आफ्नो एउटा जुन खालको फरक पहिचानको कारणले गर्दाखेरि समाजले जसरी बहिष्कार गराएको छ अथवा सांस्कृतिक रूपमा हामी जसरी बहिष्कृत हुनु परेको छ त्यसलाई चिर्नको लागि पनि हामीले पनि आफ्नो तिज जस्तो प्रोग्राम चाहिँ मनाउनु पर्छ भनेर हामीले एभ्री इयर यो यस्तो खालको तिज खालको कार्यक्रमहरू पनि मनाउँछौँ र यसले केही हदसम्म सकारात्मक भूमिका पनि निर्वाह चाहिँ गराएको छ र त्यस्तै खालको यो अघि उमा महेश्वरकै मूर्ति भयो र तपाईँको हरेक कथाहरू हुन्छ तपाईँको यदि तपाईँले हिन्दू ग्रन्थमा पल्टाएर पढ्नुभयो भने तपाईँको हरिहर पुत्रको जन्म भएको एउटा कथा म भन्न चाहन्छु तपाईँहरूले भस्मासुरको कथा सुन्नुभयो होला होइन भस्मासुरले चाहिँ भगवान् शिवको वरदान पाएर यस्तो शक्ति पाएको हुन्छ कि उसको हातले जसको टाउकोमाथि राख्थ्यो त्यो चाहिँ एउटा व्यक्ति नाश हुने एउटा वरदान पाएको हुन्छ र भस्मासुरले त्यो आफ्नो वरदानको दुरुपयोग गर्दै जान्छ र भगवान्को समुदायमा उसले एकदमै त्राही मचाउँछ भगवान्लाई मारेर र त्यसको एउटा उसको लागि उद्धारको लागि चाहिँ भगवान्को समुदायले विष्णु भगवान्का पुकार माग्छ र विष्णु भगवान् ल तिमीहरूको म उद्धार गर्छु भनिसकेपछि त्यस्तो महादेवको वरदान पाएको शक्तिशाली भस्मासुरको कसरी अन्त्य गर्ने भनेर सोच्दाखेरि भगवान् शिवले मोहिनी रूप धारण गर्छ र मोहिनी रूप धारण गरेर भस्मासुरको अगाडि जान्छ यति राम्री देखिन्छ कि भस्मासुर एकदमै मोहित हुन्छ अनि मोहित भइसकेपछि भस्मासुरले विष्णु भगवान्सँग एउटा यौनको प्रस्ताव राख्छ अनि फेरि विष्णु भगवान्ले प्रति प्रस्ताव राख्छ ल मैले जे गर्छु तैँले त्यही गरेँ भने मात्रै तँसँग सम्बन्ध राख्छु भनिसकेपछि विष्णु भगवान्ले एउटा आफ्नो एउटा नाच्न थाल्छ र त्यही क्रममा आफ्नो एउटा स्टेप आफ्नो हात आफ्नो टाउकोमा राख्ने क्रम आउँछ र त्यही फलो गर्दाखेरि भस्मासुरले आफ्नो हात आफ्नो टाउकोमा राखेर भस्म हुन्छ र भगवान्को समुदायमा एकदम त्राही मचाएको एकदमै ज्यादती गरेको राक्षस भस्मासुरको अन्त भयो भनेपछि एकदम भगवान्हरू खुसी हुन्छ र त्यो समाचार भगवान् शिवका पनि जान्छ र शिवका गइसकेपछि तपाईँको शिवलाई पनि उत्सुकता लाग्छ कि कसरी चाहिँ माऱ्यो त विष्णु भगवान्ले यो असंसुरको भन्दाखेरि मोहिनी रूप धारण गरेर भन्ने सुन्छ र त्यो कुरा थाहा पाइसकेपछि भगवान् शिवले फेरि विष्णु भगवान्का गएर मोहिनी रूप धारण गर्नको लागि अनुरोध गर्छ र त्यही अनुसार मोहिनी रूप धारण गर्दाखेरि यति राम्रो देखिन्छ कि उहाँहरू अब त्यो कन्ट्रोलै हुँदैन। त्यसपछि भगवान् शिव र भगवान् विष्णुको बीचबाट सम्बन्धबाट हरिहर पुत्रको जन्म भएको भन्ने खालको कथा छ र हरि भन्ने शब्द आफैमा एउटा विष्णु भगवान् हो र हर भनेको हामीले हर र महादेव भन्छौँ त्यो हर हो र विष्णुको हरि र शिवको हर दुईवटा शब्द जुन छ त्यसले नै हरिहर पुत्रको जन्म जसरी भयो त्यस कथालाई चरितार्थ गर्छ। यसरी यो कुराहरूले पनि तपाईँको नेपालको हिन्दू ग्रन्थमा छ भन्ने खालको कुराहरू हुने भयो र विभिन्न खालको एउटा छ एउटा यो बहुकारा देवी हुनेछ इन्डियामा इन्डियनहरूले एकदमै यो इन्डियन ट्रान्सजेन्डरहरूले यो भगवान्लाई एकदमै मान्छ यो चाहिँ मेल क्रास्टेसन गरेको भगवान् हो भन्ने हिसाबले इन्डियन समुदायको ट्रान्सजेन्डरहरूले यो भगवान्लाई चाहिँ एकदम मान्ने गर्छ र भगीरथ महाराजाको पनि एउटा दुईवटा महिलाबाट जन्म भएको भन्ने कथाहरू हामीले सुन्न र हेर्न सक्छौँ र चैतन्य महाप्रभु भन्ने यो राधा कृष्णको जुन खालको एउटा कम्बाइन्ड रूप हो भन्ने खालको कुराहरू पनि छ र यसरी विभिन्न हामीले नेपालको हिन्दू ग्रन्थतिर पल्टाएर हेऱ्यौँ भने तपाईँको यस्ता खालको कथाहरू छ जसले चाहिँ समलिङ्गी र त्रिशुलिङ्गीलाई प्रत्यक्ष रूपमा दर्शाइरहेको हुन्छ र यो चाहिँ हाम्रो हिन्दू कल्चरले यो स्वीकारेको छ भन्ने खालको पनि हामी बुझ्न चाहिँ सक्छौँ।
हरियो डाँडा माथि हलो जोत्ने साथी हरियो डाँडा माथि हलो जोत्ने साथी ओहो माले हो तारे हो बाल्दै मनको बाती डल्ला फर्काइ फर्काइ धाडा मर्काइ मर्काइ साथी हरियो डाँडा माथि हलो जोत्ने साथी ओहो माले हो
संसारमा के हो नारी र पुरुष छैन अरूको जस्तै के हाम्रो मन होइन किन मानिस मानिसमा किन मानिस मानिसमा अनि बनेछ समृद्ध हाम्रो
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानमा यहाँलाई पुनः स्वागत छ। निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति रेडियो कार्यक्रम पहिचान तपाईँ अहिले रेडियो थाहा संचार नेटवर्क काठमाडौँ, रेडियो तरङ्ग पोखरा, रेडियो पूर्वेली आवाज विराटनगर, रेडियो मकनपुर हेटौँडा, रेडियो कृष्णसार एफएम बाँके, रेडियो शुक्लहाटा एफएम कञ्चनपुर, प्राइम एफएम बनेपा र रेडियो रारा मुगुबाट सुनिरहनु भएको छ। कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तर्लिङ्गी तथा द्विलिङ्गी समुदाय भनेको कस्तो समुदाय हो र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिङ्गी तेस्रो लैङ्गिक अधिकार स्थापित गर्नका लागि सञ्चार माध्यमको भूमिका के कस्तो हुन सक्छ भन्ने विषयमा भएको छलफलमा निलिरा समाजकी अध्यक्ष पेङ्की गुरुङले राख्नु भएको विचार सुनिरहेका छौँ। अब लागौ त विचार सुन्नतर्फ।
अबको एजेन्डा वाइज जाँदाखेरि चाहिँ सेक्स एन्ड सेक्सुअलिटीको भन्ने कुराहरू चाहिँ सबै हुन त तपाईँहरूले यो के अरे थाहा नै होला, तैपनि अब यो एजेन्डा राखिसकेपछि अब भन्नै पर्ने भयो। र सेक्स जेन्डर सेक्सुअलिटी सेक्सुअलिटीलाई चाहिँ धेरै व्यक्तिहरूले फरक ढङ्गबाट परिभाषित गरेका हुन्छ। म चाहिँ यहाँ डाक्टर राजेन्द्र भद्रले जसरी परिभाषित गराएको छ त्यही अनुसार नै म तपाईँहरूलाई बताउँछु। र सेक्स भनेर जसरी एउटा शारीरिक विशेषता हो जसले महिला र पुरुष भनेर छुट्याउँछ त्यसलाई हामी सेक्स भन्छौँ। जस्तै कि जन्मिँदाखेरि पुरुषको यौनाङ्ग लिएर जन्मिन्छ भनेदेखि त्यसलाई हामीले बालक, र जसले महिला बालिकाको यौनाङ्ग लिएर जन्मिन्छ भने त्यसलाई हामीले बालिका, र जसको चाहिँ तपाईँको बोध सेक्सुअल अर्ग्यानहरू हुने र त्यसमध्ये दुइटै अस्पष्ट दुइटै स्पष्ट दुइटै मध्ये एउटाले काम गर्ने दुइटैले काम नगर्ने अथवा दुइटैले काम गर्ने यो खालको कुराहरू जन्मिँदाखेरि जुन शारीरिक विशेषता लिएर आएको हुन्छ त्यसलाई हामीले सेक्स भन्ने गर्छौँ। र बालक र बालिकादेखि बाहेक जुन अन्तर्लिङ्गी जन्मिन्छन् त्यो लाखौँ करोडौँमा थोरै जन्मिने हो, र जसको चाहिँ सेक्सुअल अर्ग्यान दुइटै अस्पष्ट दुइटै स्पष्ट दुइटैले काम गर्ने दुइटैले काम नगर्ने अथवा दुइटामध्ये एउटाले काम गर्ने यी फरक फरक कुराहरू त्यस्तो एउटा विशेषता बोकेर जन्मेको व्यक्तिलाई चाहिँ हामी अन्तर्लिङ्गी भन्छौँ। र तपाईँहरू समक्ष यहाँ हाम्रो एकजना साथी पनि हुनुहुन्छ, पछि आफ्नो पर्सनल स्टोरी सेयरिङ गर्दाखेरि तपाईँले उहाँलाई सोध्न पनि सक्नुहुन्छ र स्पष्ट हुने एउटा मौका पनि पाइन्छ। अब अर्को चाहिँ सेक्सुअली सेक्स जेन्डर भनेको चाहिँ तपाईँको सेक्सको आधारमा जुन एउटा समाजले भूमिका दिएको हुन्छ र जस्तो अपेक्षा राखेको हुन्छ त्यसलाई हामीले जेन्डर भन्छौँ। र जन्मिँदाखेरि बालक भएर जन्मिसकेपछि तपाईँको बालककै रूपमा एउटा समाजले अपेक्षा गरेका हुन्छ, र नेपालको समाज र एउटा जुन एउटा परिधि छ त्यो महिला र पुरुषमा मात्रै निहित छ। त्यो एउटा सामाजिक संरचना, सामाजिक मान्यता र प्राथमिकता महिला र पुरुषदेखि बाहेक भिन्न नभएको कारणले गर्दाखेरि सायद हामी जन्मिँदा बालक भएर जन्म्यौँ र हुर्किँदाखेरि महिला भएर हुर्क्यौँ। त्यो हुनाले त्यो सामाजिक परिधिलाई तोडेर हामी फरक पहिचान बनाएर बसेको हुनाले समाजले हामीलाई विभेद र तिरस्कार र बहिष्कार गर्ने हो, त्यो एउटा पाटो छ भन्दाखेरि अब त्यो कुरालाई चाहिँ हामीले जेन्डर भन्छौँ। समाजले एउटा सेक्सको आधारमा कस्तो खालको अपेक्षा र भूमिका दिएको हुन्छ त्यसलाई हामीले जेन्डर भन्छौँ। र त्यो पछि हामी सेक्सुअलिटीको कुरा गर्छौँ। यो यौन सम्बन्धी मानव विचारहरू, त्यस सम्बन्धी मूल्य मान्यता र यसलाई हामीले कसरी प्रयोग गर्छौँ र कसरी नियन्त्रण गर्छौँ भन्ने कुराको समग्रतालाई चाहिँ यौनिकता भनिन्छ भनेर भनेको छ। यो डाक्टर राजेन्द्र भट्टराईले परिभाषित गरेका परिभाषा हो। र सबै व्यक्तिहरूमा चाहिँ यौन विचारहरू उस्तै हुँदैन, हुँदैन, सबै मान्छेमा फरक फरक यौन विचारहरू हुन्छ, चाहे त्यो विविध लिङ्गीमा होस्, चाहे त्यो समलिङ्गीमा होस्, चाहे त्यो त्यसो लिङ्गीमा होस्। र सेक्स जेन्डर सेक्सुअलिटीभित्र पनि यति धेरै डाइभर्सिटी छ कि यो कहिलेकाहीँ हामी समुदायको व्यक्तिहरू आफैमा पनि कन्फ्युज हुन्छौँ कि यो के हो भन्ने खालको कुराहरू। कोही ट्रान्सजेन्डर हुनुहुन्छ, ट्रान्सजेन्डरको एउटा फरक सेक्सुअल ओरिएन्टेसनहरू हुनसक्छन्, कोही अब गे समलिङ्गीहरू हुनसक्छ, उसको एउटा फरक खालको सेक्सुअल ओरिएन्टेसन हुनसक्छ। त्यो कुरा यो भित्रको सेक्स जेन्डर र सेक्सुअलिटी अथवा यो एलजिबिटीआईभित्रको जुन जेन्डर आइडेन्टिटी र सेक्सुअल ओरिएन्टेसनको डाइभर्सिटी हरेक इन्डिभिजुअलमा फरक फरक हुने भए भएर मान्छेले अझै त्यो कुरालाई लिएर चाहिँ कन्फ्युज भइरहेको अवस्थाहरू चाहिँ छ। र जेन्डर आइडेन्टिटीको कुरा गर्दाखेरि जो व्यक्तिहरू जन्मिँदा बालक भएर जन्मिन्छ र हुर्किँदा पुरुषै भएर बस्छ भनेदेखि उसको लैङ्गिक पहिचान पुरुषकै हुने भयो, र जो जन्मिँदा बालिका भएर जन्मिन्छ र हुर्किँदा महिला भएर हुर्किन्छ उसको लैङ्गिक पहिचान पुरुषकै हुने भयो। तर हामी तेस्रो लिङ्गीहरू जो जन्मिँदाखेरि बालक छौँ अथवा जो जन्मिँदाखेरि भक्ति जस्तो बालिका छ, हामी हुर्किँदाखेरि महिला जस्तो भयौँ बालक जन्मेर, र भक्ति जस्तो जन्मिँदा बालिका तर हुर्किँदाखेरि पुरुष जस्तो भएर हुर्क्यौँ भन्दाखेरि हाम्रो जैविक लिङ्गको आधारमा आफ्नो सामाजिक लैङ्गिक पहिचान फरक बनाएर बस्यौँ, त्यो हुनाले हामी आफूले आफूलाई त्यसो लिङ्गी व्यक्ति भन्ने खालको कुराहरू, त्यसो लिङ्गीको पहिचानको कुराहरू आएको छ। र यौनिकताको कुराहरू गर्दाखेरि भनौँ न तपाईँको समलिङ्गी द्विलिङ्गी र विविध लिङ्गी भन्ने खालको कुराहरू हामीले धेरै सुन्छौँ। समलिङ्गी भनेको चाहिँ समान लिङ्गीसँग, समान जैविक लिङ्ग र सामाजिक लिङ्गसँग जो व्यक्तिहरू यौनिक रूपमा आकर्षित हुन्छन् अथवा माया प्रेमको सम्बन्ध गाँच्न मन पराउँछ त्यस्ता खालको व्यक्तिलाई समलिङ्गी भनिन्छ भने, जो जन्मिँदाखेरिको अपोजिट सेक्सतिर हुन्छ त्यस्ता खालको व्यक्तिलाई हामी विविध लिङ्गी भन्छौँ, र जसको चाहिँ दुइटैतिर बोथ एट्र्याक्सन छ त्यस्ता खालको व्यक्तिलाई हामीले द्विलिङ्गी अथवा बाइसेक्सुअल चाहिँ भन्छौँ। र कतिपय कुराहरू हामीले बुझ्दाखेरि चाहिँ सेक्सुअल बिहेभियरको आधारमा सेक्सुअलिटीको निर्धारण गर्ने कोसिस गरिरहेको हुन्छौँ, र कति मान्छेले भन्छ कि मेरो घरमा चाहिँ तिमीहरू जस्तै थियो, उसले बिहा गरेर बसेको छ, सुध्रिएको छ भन्ने खालको कुराहरू गर्छ। त्यो एकदम गलत कुराहरू हो, त्यो हुनै नसक्ने कुराहरू हुन्छ हगि, किनभने सामाजिक दबाब र पारिवारिक दबाबले गर्दाखेरि जस्तो खालको सम्बन्ध गाँसेर हुन्छ त्यो उसको लागि प्राकृतिक हो या होइन भन्ने कुरा त नितान्त व्यक्तिमा निर्भर रहने कुराहरू भयो। तर बाहिरी मान्छेले देख्दाखेरि केटीको जस्तो हावा छ तर केटीसँगै बिहा गरेको छ, उसको सन्तान पनि छ भन्दाखेरि ऊ चाहिँ अब भनौँ न त्यसलाई लैङ्गिक पहिचान जे जस्तो भए पनि उसको सेक्सुअल बिहेभियर र उसको जुन सामाजिक एउटा सम्बन्ध परिचित सम्बन्धको आधारमा चाहिँ उसको यौनिकता चाहिँ मान्छेले आम समाजले हेर्ने यौनिकता चाहिँ विपरीत लिङ्गी देखिरहेको हुन्छ। तर त्यो नभएर धेरै समलिङ्गीहरू जो विवाहित छ, जो महिलासँग सम्बन्ध बिहा गरेर बस्नु भएको छ, उहाँहरू चाहिँ महिलासँग नभएर अरू पुरुषहरूसँग बढी आकर्षित हुनुहुन्छ र पुरुषसँग नै माया प्रेमको सम्बन्ध गाँस्न मन पराउँछ भन्ने खालको कुराहरू, त्यो चाहिँ समलिङ्गीभित्र पर्छ। र यो यौनिकताको परिभाषालाई यदि हामीले केलाएर हेर्ने भनेदेखि यौन सम्बन्धी मानव विचारहरू, यस सम्बन्धी मूल्य मान्यता र यसलाई हामीले कसरी प्रयोग गर्छौँ र कसरी नियन्त्रण गर्छौँ भन्ने कुराको समग्रतालाई चाहिँ हामीले यौनिकता भनिन्छ। भनेपछि यस सम्बन्धी मूल्य मान्यताहरू कति छ त त्यसले आफ्नो यौनिकताको निर्धारण गर्ने हो। सपोज कुनै एउटा समलिङ्गी केटासँग एउटा आर्मी पुलिसले यौन सम्बन्ध राख्छ भने उसको यौन सम्बन्धको आधारमा उसको यौनिकता समलिङ्गी हुने कि नहुने हुनसक्छ। एउटा केटाले एउटा समलिङ्गी केटासँग यौन सम्बन्ध राख्यो भने उसको यौनिकता समलिङ्गी हुन सक्छ कि सक्दैन, त्यो हुन सक्छ या सक्दैन भन्ने कुरा इन्डिभिजुअल त्यो व्यक्तिमा निर्भर रहने कुराहरू हो। त्यो कसरी भन्दाखेरि मैले अघि नै भने त्यो केटा जो अरू समलिङ्गी केटासँग यौन सम्बन्ध राखेको छ उसको मूल्य मान्यता केटासँग नै धेरै छ भनेदेखि त्यो मूल्य मान्यताको आधारमा उसको सेक्सुअलिटी के हुने भयो त समलिङ्गी नै हुने भयो। तर कुनै केटाहरूले जस डिजायरको लागि आफ्नो अनुभवको लागि मात्रै यौन सम्बन्ध राख्छ तर त्यो केटासँग समलिङ्गी केटासँगको यौन सम्बन्ध भन्दा उसले बढी केटीसँगको यौन सम्बन्धमा प्राथमिक त्यसलाई केटीसँगको यौन सम्बन्धलाई प्राथमिकता दिन्छ र केटीसँगको यौन सम्बन्धको धेरै मूल्य मान्यता हुन्छ र केटीसँग नै उसले आनन्द र आकर्षण बढी हुन्छ भनेदेखि त्यो कम्पेयर गर्दाखेरि फिमेलसँगको रिलेसन र त्यस सम्बन्धी गेसँगको रिलेसनलाई यदि कम्पेयर गर्दाखेरि उसले धेरै प्राथमिकता र मान्यता महिलालाई दिन्छ भनेदेखि उसको यौनिकता के हुने भयो त विवरित लिङ्गी हुने भयो। सपोज मानौँ हामीलाई थुप्रै केटाहरूले हामी जस्तोसँग यौन सम्बन्ध राखेको हुन्छ तर हामी जस्तो त्यस लिङ्गीसँग यौन सम्बन्ध राख्यो भन्दैमा उसको यौनिकता समलिङ्गी हुन्छ त नहुन पनि सक्छ होइन। अथवा हुन पनि सक्ला। यस अर्थमा हुन सक्छ कि उसले जैविक लिङ्ग हाम्रो पुरुषकै हो, उसँग के हुन्छ यौनाङ्ग पुरुषकै छ, त्यो हिसाबले यदि आकर्षण भएको हो भनेदेखि उसको एउटा सेक्सुअलिटी यौनिकता समलिङ्गी हुनसक्छ। यदि होइन उसले हामीले केटीकै रूपमा लिएको छ र केटीको जस्तै फिल गर्छ र एउटा कुनै केटीभन्दा फरक देख्दैन र मेरो जैविक लिङ्गसँग उसले मतलब राख्दैन र लैङ्गिक पहिचानसँग मात्रै सम्बन्धित भएर ऊ आकर्षण हुन्छ र उसले सम्बन्ध राख्छ भनेदेखि उसको यौनिकता के हुन्छ हेटरोसेक्सुअल पनि हुनसक्छ। र अब मेरो हकमा कुरा गर्नुपर्दाखेरि म जन्मिँदाखेरि बालक हुँ, हुर्किँदाखेरि म अहिले तपाईँहरूको सामु महिलाको रूपमा प्रस्तुत भएको छु, तर मेरो यौनिक चाहना केटाहरूसँग हुन्छ। तर केटाहरूसँग भन्दा पनि कस्तो केटाहरूसँग भन्दाखेरि जो चाहिँ जैविक लिङ्ग पुरुषकै हो, जसको यौनिक अभिमुखीकरण विवरलिङ्गित महिलातिर हुन्छ र जसको लैङ्गिक पहिचान पुरुषको छ, त्यस्तो खालको व्यक्तिसँग म आकर्षण हुन्छु भन्दाखेरि म बाइबर्थ मेल हो, म हुर्किँदै मेरो लैङ्गिक पहिचान त्यसो लिङ्गीको छ र मेरो सेक्सुअल ओरिएन्टेसन चाहिँ तपाईँको मेरो आफ्नो इच्छा चाहना, अघि मैले भने जस्तो इच्छा चाहना र मेरो मान्यता र प्राथमिकता बमोजिम मेरो सेक्सुअलिटी चाहिँ हेटरोसेक्सुअल हो। किनभने म जस्तै जेन्डर आइडेन्टिटी भएकोसँग म एट्र्याक्सन हुँदिनँ नि त, सन्तुष्ट हुँदिनँ नि, मैले त्यो सम्बन्ध राख्नै रुचाउँदिनँ, म महिलासँग अथवा म जस्तो त्यस लिङ्गसँग म आकर्षितै हुँदिनँ, मलाई मभन्दा फरक खालको एउटा लैङ्गिक पहिचान भएको पुरुष र यौनिक अभिमुखीकरण भएको विपरीत लिङ्गी यौनिक अभिमुखीकरण भएको पुरुषसँग म आकर्षित हुन्छु भनेपछि मेरो सेक्सुअल ओरिएन्टेसन चाहिँ के हो त भन्दाखेरि हेटरोसेक्सुअल हो। त्यो हुनाले यो हरेक व्यक्तिको सेक्स, जेन्डर र सेक्सुअलिटी र त्योसँग भित्रको पनि तपाईँको एलजिबिटीआईभित्रको यो सेक्सुअल ओरिएन्टेसनको डाइभर्सिटी, जेन्डर आइडेन्टिटीको डाइभर्सिटी र सेक्सुअल बिहेभियरको जुन डाइभर्सिटी छ त्यसलाई तपाईँले एकदमै डिपली अन्डरस्ट्यान्ड गरेर यो क्याटेगोरीलाई तपाईँले छुटाउन सक्नु भएन भने यो भित्र रहेका समस्याहरू पनि तपाईँले केलाउन सक्नुहुन्न। त्यो हुनाले यो विषयवस्तुमा तपाईँहरू एकदम डिपली एकदम क्लियरली बुझ्नुपर्ने जरुरी चाहिँ हुन्छ र हामी जस्तो त्यसो लिङ्गीहरूलाई तपाईँले गर्नुभयो भने शब्द छक्का अथवा हिँझडा भन्ने शब्दहरू प्रयोग गर्छ नि, यो हिँझडा भनेको के हो भन्ने खालको कुराहरूमा पनि तपाईँ स्पष्ट हुनुपर्छ। र 16 शताब्दीतिर इन्डियामा मुगल साम्राज्यतिर हिँझडा एउटा संस्कार थियो। त्यो कस्तो खालको संस्कार भनेपछि राजाको दरबारतिर जो बहुप्रतिभाशाली व्यक्तित्वहरू हुनुहुन्छ उहाँलाई चाहिँ राजाको एडभाइजर, रानी र राजकुमारीको म्युजिक र डान्स टिचरको रूपमा चाहिँ राखिन्थ्यो र त्यो राखिदिए बापत चाहिँ लिङ्ग छेदन गरेर एकदमै उहाँहरूलाई चाहिँ तपाईँको मान सम्मान र श्री सम्पत्ति दिएर चाहिँ दरबारभित्रै राखिने चलन थियो। तर अङ्ग्रेजले लिइसकेपछि त्यो प्रथा मन पराएन, मन नपरेपछि दरबारमा रहेका जो हिँडाहरू छ उनीहरू सडकमा झरे र दरबारमा रहँदा जुन खालको पदमा भिजेरा पदमा बसे त्यहाँ बस्दाखेरि सम्पूर्ण जनताहरूले मान्थे र सम्मान गर्थे र त्यही अनुसारले उहाँहरू दरबारबाट बाहिर निस्के पनि अब त्यो समुदायमा आफ्नो स्वतन्त्र समुदाय गठन गरेर चाहिँ विभिन्न इन्डियाको समाजतिर अब तपाईँको बच्चा जन्मिँदा बिहा वर्तमान हुँदा अब त्यस्तो खालको उसमा चाहिँ आशीर्वाद दिने र आर्थिक सङ्कलन गरेर आफ्नो समुदाय चलाउने एउटा संस्कार र समुदाय सृजना भयो र अहिले पनि इन्डियामा त्यो संस्कारहरू छ र नेपालको बोर्डर एरियाको जस्तो बुटोल, नेपालगञ्ज, तपाईँ वीरगञ्जको हाम्रो साथीहरू देहरादुन, दिल्लीतिर भनौँ, मुम्बईको जो हिँझडा घरनामा जानुहुन्छ र त्यहाँको सर्टिन एउटा रुलहरू हुन्छ, रुलहरूमा तपाईँको एउटा गुरुको कपालहरू समाउन नहुने, उठेर पिसाब फेर्न नहुने, त्यहाँभित्र बस्दाखेरि अरू पुरुषसँग सेक्सुअल एक्टिभिटीहरू गर्न नहुने, यो थुप्रै नियमहरू पालना गर्नुपर्ने हुन्छ र हरेक गुरुले आफ्नो चेलो र चेलोको पनि चेलो नातिहरू भन्ने चलन हुन्छ। त्यहाँनिर गुरु पछिको जेनेरेसन र त्यो जेनेरेसन पछिको जेनेरेसनले त्यो संस्कार र त्यो एउटा परम्परालाई चलाइरहेको छ र अहिले पनि एकदम व्यापक रूपमा विभिन्न इन्डियाको क्षेत्रतिर चाहिँ आफ्नो एउटा एरिया कभर गरेर नाचगान गर्ने, बधाई दिने र आर्थिक सङ्कलन गरेर आफ्नो समुदाय सञ्चालन गर्ने भन्ने खालको संस्कार र प्रचलन अहिले पनि छ र त्यो इन्डियाले मान्ने पनि छ र इन्डियाको जनताहरूले हिजडालाई एउटा भनौँ न भगवान्को रूपमा पनि मान्ने गर्छ र दिएको आशीर्वाद र श्राप लाग्छ भन्ने पनि त्यो मान्यता पनि रहिआएको छ। र अब नेपालमा यस्ता खालको परम्पराहरू चाहिँ कहीँ कहीँ बोर्डर एरियामा छ, तपाईँको नेपालगञ्जतिर गयो भने त्यहाँ केही देख्न सकिन्छ, बुटुल भैरवतिर कहीँ कहीँ छ र बर्दियातिर कति कति देख्न पाइन्छ र यो नेपालमा प्रशस्त मात्रामा यस्तो हिँडा संस्कार चाहिँ छैन र हामीले ब्लु डायमन्ड सोसाइटीले अब भनौँ न यो खालको समुदायमा यसरी काम गरिरहेको 17 वर्ष भयो र थुप्रै मान्छेहरूमा यो विषयवस्तुमा अब अहिले जानकारी पनि हामीले प्रदान गर्नु र धेरै मान्छेहरू सेन्सिटाइज पनि भइसकेका छ। तर यो विषयवस्तु यस्तो खालको विषयवस्तु हो कि मैले अघि नै भने होला, यो बुझ्ने एउटा हुन्छ, एउटा नबुझ्ने हुन्छ, एउटा बुझ पचाउने हुन्छ, एउटा बुझ्नै नचाहने हुन्छ। अनि यो फरक नेचर भएको मान्छेलाई चाहिँ तपाईँको त्यो त्यो नेचरलाई ग्रहण गर्न सक्ने र स्वीकार्न सक्ने त्यो दोस्रो व्यक्तिमा त्यो नेचर छ कि छैन भन्ने कुराले कति हदसम्म बुझ्न सक्छ भन्ने कुराको निर्धारण तय गर्छ। र कोही मान्छेले पढेर बुझ्ला, कोही मान्छे सुनेर बुझ्ला, र प्रत्यक्ष रूपमा समुदायसँग भेटघाट गरिसकेपछि त्यो समस्यासँग तपाईँहरू भित्री रूपमा छिरिसकेपछि अझै बुझ्नको लागि चाहिँ सजिलो भएको अवस्थाहरू चाहिँ छ। र थुप्रै मान्छेहरूले यो हाम्रो नेचरलाई चाहिँ परिवर्तन गराउन पनि खोज्छ र परिवर्तन हुनुपर्छ पनि भन्छ, तर यो परिवर्तन हुने कुरा चाहिँ होइन। जस्तो बाल्यकालमा म स्कुल पढ्दाखेरि मेरो फरक नेचरको कारणले गर्दा साथीहरूले छक्क हिँडेर त भने मलाई, म आफूले म फरक छु भनेर थाहा पाउन नपाउँदैखेरि मेरो साथीले जुन गाली गलौज र जुन लालछना र विभेद गर्यो त्यसको कारणले म फरक छु र म किन भएँ भन्ने सोच्न बाध्य भएँ। त्यतिखेर म आफूले आफूलाई परिवर्तन गर्न खोजेँ। ल, त्रिशुलिङ्गी भन्ने कुरा त्यतिखेर थाहा थिएन, म समलिङ्गी हुँ भन्ने पनि थाहा थिएन। मेरो हावभाव र प्रस्तुतिकरण जुन अरूको भन्दा भिन्न थियो त्यसको आधारमा जुन विभेद र लालछना गरिन्थ्यो त्यसले मलाई सोच्न बाध्य हुन्थ्यो र म आफ्नै परिवर्तन हुन खोज्थेँ, तर यो परिवर्तन हुन नसक्ने कुराहरू रहेछ। अब अहिले आएर बुझ्दाखेरि जति बेला म स्कुलको 9-10 क्लासमा पढ्थेँ र मैले पियर प्रेसरको कारणले गर्दाखेरि एउटा केटीसँग मैले जबरजस्ती अफेयर चलाउँछु भन्ने मैले जुन सोच गरेँ नि त्यो सफल पनि हुन सकेन र अहिले आएर त्यो एकदम मूर्ख सोच हो भन्ने लाग्छ। किनभने तपाईँले अहिले सुन्तलाको बिउ रोप्नु भयो भने बोट त के फल्छ? सुन्तलाकै फल्छ। अनि बोट सुन्तलाको फलेपछि फल पनि के लाग्छ त? सुन्तलाकै लाग्छ नि। मैले त्यतिखेर आफू परिवर्तन हुनुपर्छ र केटीसँग अफेयर चलाउनुपर्छ भन्ने खालको सोच राख्नु भनेको सुन्तलाको बिउ रोपेर छेउ खाने आश गरे जस्तै हो भन्ने चाहिँ लाग्छ। यो नेचर भन्ने कुरा बिल्कुलै परिवर्तन गर्न एकदम गाह्रो हुन्छ। तपाईँको सेक्सुअल एक्टिभिटी र बिहेभियर केही हदसम्म तलमाथि घटबट हुनु होला, तर नेचरै परिवर्तन चाहिँ हुँदैन। र मान्छेले थुप्रै मान्छेहरूले अब यो पहिला हामीले जतिखेर संस्था स्थापना गर्थ्यौँ त्यो स्थापना गर्ने समयमा समलिङ्गी र त्रिशुलिङ्गी त यो विकृति हो, यसलाई त नष्टै गर्नुपर्छ भन्ने खालको सोच पनि राख्नुहुन्थ्यो मान्छेहरूले। किनभने तपाईँले कुनै एउटा रुखलाई अन्त्य गर्नु छ भनेदेखि रुखको हाँगा भाँचेर के हुन्छ? त्यो रुख मर्छ त? रुख त मर्दैन नि, रुख मानेर त जरै खोल्न पर्यो। र समलिङ्गी र त्रिशुलिङ्गीको जड भनेको के हो त? बिउ भनेको तपाईँको हेटेरोसेक्सुअल हो। जति बेलासम्म संसारमा विविध लिङ्गी सम्बन्ध भइरहन्छ त्यति बेलासम्म त्यहाँ बालक बालिका अथवा त्रिशुलिङ्गी समलिङ्गी अथवा अन्तर्लिङ्गी त्यो जन्मिनै रहन्छ। यो प्रकृतिको एउटा प्रक्रिया नै हो, प्रकृतिको एउटा नियम नै हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यो नै एउटा नेचर हो भनेर हामीले जति बेलासम्म बुझ्न सक्दैनौँ त्यो गहिरो रूपमा हामीले बुझ्नै सक्दैनौँ। त्यो हुनाले यो विशुद्ध प्राकृतिक कुराहरूलाई कसरी मनन गर्ने र कसरी ग्रहण गर्ने र कसरी कुन स्तरसम्म स्वीकार गर्न सक्ने भन्ने कुरा नितान्त व्यक्तिको नेचरमा पनि भर पर्ने कुराहरू भयो। हुन त यो विषयवस्तु बुझ्नलाई शिक्षाले पनि ठुलो प्रभाव पार्छ, तर शिक्षासँगै मान्छेको दैनिक जीवनमा आफ्नो भोगाइ कस्तो रह्यो र त्यो व्यक्तिको फरक व्यक्तिलाई बुझ्न सक्ने क्षमता कतिको छ भन्ने कतिपय कुराहरू गड गिफ्टेड त्यो वरदान लिएर हुन्छ। म अब लमजुङमा जन्मेँ, मेरो काका र मामाहरू लमजुङकै हुनुहुन्छ जो 60-65-70 वर्षको हुनुभएछ, जसले क र ख अथवा एबिसिडीको अक्षर देख्नु भएको छैन उहाँहरूले मलाई राम्रोसँग स्वीकार्नु भएको छ र बुझ्नु भएको छ। र मेरो बुवा आमालाई अब पिङ्की यस्तै भए पनि त तिमीहरूले गाली नगर, यो अब आफूले चाहेर हुने होइन, यो भगवान्ले गरेर हुने हो भन्ने खालको कुराले जसरी बुझ्यो नि त्यो बुझाइबाट यो बुझ्नको लागि शिक्षा मात्रै नभएर मान्छेको एउटा आत्मज्ञान र एउटा जुन व्यक्तिभित्र जसरी एउटा सर्टेन एउटा निश्चित ज्ञान गड गिफ्टको वरदान लिएर आउँछ त्यसमा पनि निर्भर रहन्छ भन्ने खालको कुराहरू चाहिँ मलाई लाग्छ। र यसरी नै हामीले मान्छेलाई कन्भिन्स गराउँदै गयो भने बुझ्ने मान्छेहरू पनि बुझ्दै जान्छ र त्यसले पनि अरूलाई बुझाउँदै जान्छ र सामाजिक बिस्तारै रूपान्तरण हुँदै जाने र परिणत हुँदै जाने भन्ने खालको कुरामा हामी विश्वस्त छौँ। र त्यही अभियान लिएर आजको यस कार्यक्रमहरू आयोजना गरे आऊँ। तपाईँहरूले कलम चलाउनुहुन्छ, तपाईँहरू संसार जगतको क्षेत्रमा हुनुहुन्छ र यो सम्पूर्ण सूचनाहरू जनतासम्म चाहिँ प्रत्यक्ष रूपमा पुर्याउने र जनतालाई यो मुद्दामा सचेत र सजग र सूचित गर्ने माध्यम भनेको पत्रकार जगत हो। त्यो हुनाले यसको परिचालन र यसको उपयोग गरेर यो विषयवस्तुमा कसरी परिवर्तन लिएर आउने र यो विषयवस्तुलाई सामाजिक रूपमा कसरी स्थापित गर्ने र विभिन्न इस्युहरूलाई जसरी उठिरहेको छ त्यसलाई कसरी उठाउने भन्ने खालको एउटा हो। र हामीले काम गरिरहँदाखेरि अहिले तपाईँको संस्थागत रूपमा यो अभियानले थुप्रै एउटा परिवर्तन त लिएर आयो, संविधानमा उल्लेख चाहिँ भएछ, तर त्यो संविधानमा उल्लेख भएको कुराहरूको कार्यान्वयनको पाटो हामीले यदि केलाएर हेर्ने भने त्यो एकदम फितलो छ। त्यो हुनाले अब जसरी संविधानले उल्लेख गर्यो त्यो कुरालाई कसरी कार्यान्वयन गर्ने भन्ने खालको कुरामा र कस्तो अवस्था छ र समुदायको अवस्था कस्तो छ र त्यसलाई परिवर्तन गर्नको लागि हामीले संस्थागत क्षेत्रबाट कसरी काम गर्ने र सरकारले कसरी के भन्छ योजना बनाउनु पर्ने र पत्रकार जगतले यो विषयवस्तुलाई कसरी उठान गर्नुपर्ने भन्ने खालको कुरा एउटा जुन समन्वय नि त्यो भएर साझा रूपमा यो मुद्दाहरू उठ्न सक्यो भने यो अभियानले अझै धेरै ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने चाहिँ मेरो आशा रहेको छ र हामीले भनौँ सदियौँदेखि जुन खालको एउटा विभेद र लालचना छ त्यो विभेद र लालचनाको कारणले गर्दाखेरि स्टिल अहिलेसम्म पनि हाम्रो समुदायका साथी साथीहरूले उचित शिक्षा पाउन सकिरहेको छैन, रोजगारको अवस्थाहरू छैन, तपाईँको सामाजिक रूपमा अझै स्थापित हुन सकेको रहेछ, परिवर्तन हुने क्रममा त छ तर अझै पूर्ण रूपमा स्थापित भइसकेको अवस्थाहरू छैन, जसरी अरू वर्गको मुद्दाहरू उठान भइरहेको छ र स्थापित पनि हुँदै गइरहेको छ, हाम्रो मुद्दाहरू उठान मात्रै भएको छ र त्यसलाई स्थापित गराउने क्रममा चाहिँ हामी छौँ र स्थापित गराउनको लागि भनौँ न एउटा सहकारीको पनि आवश्यकता पर्छ र त्यही अनुसारले हामीले यस कार्यक्रम पनि आयोजना गरेका हौँ र विभिन्न खालको एउटा क्षेत्रमा समुदाय कसरी इन्भल्भ हुने र त्यो क्षेत्रगत आधार बनाएर मुद्दालाई कसरी उठाउने भन्ने हिसाबले पनि म एउटा भनौँ न पोलिटिकल लाइनमा पनि आएँ, नयाँ शक्ति पार्टीमा इन्भल्भ भएर अहिले तपाईँको भनौँ न एउटा समानुपातिक प्रतिनिधि सभाको लागि समानुपातिक क्यान्डिडेटको रूपमा पनि आएको छु र यसलाई पनि पत्रकार साथीहरूले धेरै सकारात्मक ढङ्गबाट सपोर्ट गरिरहनु भएको छ र मिडियामा धेरै के भन्छ यो कुराहरू पनि आइरहेको छ र अझै पनि त्यो कुराहरू ल्याउनुको लागि म अनुरोध पनि गर्छु र तपाईँहरूको क्षेत्रबाट हुन सक्ने र गर्न सक्ने सहयोगको हामीले सधैँ अपेक्षा गर्छु।
हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानको आजको श्रृङ्खलामा हामीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनेको कस्तो समुदाय हो र उनीहरूको अधिकार स्थापित गर्नका लागि सञ्चार माध्यमको भूमिका के कस्तो हुन सक्छ भन्ने विषयमा केन्द्रित रहेर भएको छलफलमा निलैरा समाजकी अध्यक्ष पिङ्की गुरुङले राख्नु भएको विचार सुन्यौं। कार्यक्रम पहिचानको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँको पैसा नपर्ने टेलिफोन नम्बर 1660-2141 सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ भने पहिचान media@gmail.com लेखेर पठाउन सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गतिविधि समेटेको अनलाइन पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। तपाईँले चाहेको समयमा लगइन गरेर पढ्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम पहिचानको लागि छुट्याएको आजको समय सकिने लागेको छ। भोलि फेरि हामी यही समयमा आउने नै छौँ। त्यतिसम्मको लागि मनोरी सुनिल पनि आज चाहन्छु। अवस्त, नमस्कार।
नजरी देऊ ये सरी एक काम तो यो रात मा मलाई पागल गरी झरी देऊ तिमी सुस्तारी सुस्तारी जब हुन्छिन मेरी मायालु मेरो वरिपरि ए झरी नझरी देऊ ये सरी देहु यसरी नजरी देऊ यसरी यसरी नजरी देऊ यसरी।